नमस्कार, मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट म पुष्पराज अधिकारी। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालयले तयार पारेको हो। यो कार्यक्रम हरेक बिहिबार बेलुका 8:30 बजेदेखि 8:45 बजेसम्म शक्ति एफएम 103.4 मेगाहर्जबाट प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.inseconline.org र www.radioshakti.com.np मा लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा नेपालले किन रोम विधानमा हस्ताक्षर नगरेको होला भन्ने बारेमा शान्ति न्याय एवं सुरक्षा विज्ञ तथा इन्सेक कार्य समिति सदस्य शोभाकर बुढाथोकीसँग गरिएको कुराकानी।
राष्ट्रिय पद्धतिको रूपमा चाहिँ आत्मसात गर्यो भने यसले निश्चित रूपमा चाहिँ हामीले अन्तर्राष्ट्रिय रूपमा हाम्रो इज्जत बढाउँछ।
बाढी पहिरोले पारेको असर जनतामा जनधनले क्षति तथा यसले पार्ने स्वास्थ्य समस्या लगायतको असरबाट सिन्धुपाल्चोक तथा धादिङ जिल्लाबाट इन्सेक प्रतिनिधिले पठाउनु भएको रिपोर्ट र मानवाधिकार शिक्षा कार्यक्रम प्रसारण सुरु भएको अवसरमा विभिन्न क्षेत्रका मानुभावहरूले दिनुभएको शुभकामना सन्देशलाई कार्यक्रममा समावेश गरेका छौँ।
संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहँदा तिनले घोक्दा वा हाँस्यौँ गर्दा उत्पन्न भएको श्वास प्रश्वास जन्य सूक्ष्म थोपाहरूबाट भाइरसबाट संक्रमित सतह र वस्तुहरू छुँदा कुनै पनि स्थान तथा सतहमा कयौँ घण्टासम्म COVID-19 भाइरस जीवित रहन सक्छ, तर सामान्य कीटाणुनाशकको प्रयोगबाट यसलाई मार्न सकिन्छ।
कोरोना भाइरसका लक्षणहरू के हुन्?
ज्वरो आउनु, खोकी लाग्नु, स्याहा हुनु, जटिल अवस्थामा यसको संक्रमणले निमोनिया हुनुका साथै सास फेर्न कठिनाई समेत हुने गर्दछ। अत्यन्तै संक्रमण भएको अवस्थामा बिरामीको मृत्यु समेत हुन सक्दछ।
संक्रमणको जोखिमबाट जोगिन के गर्नुपर्छ?
नियमित रूपमा साबुन लगाएर हात धुनुहोस् वा अल्कोहलमा आधारित जीवाणुनाशक पदार्थको प्रयोग गर्नुहोस्। खोक्दा वा हाँस्यौँ गर्दा कुहिनु वा कागजी रुमालले नाक र मुख छोप्नुहोस् र प्रयोग पश्चात तत्कालै त्यसलाई बन्द फोहोरदानीमा फाल्नुहोस्। रुगा खोकी वा फ्लूका लक्षण देखिएका व्यक्तिबाट टाढै बस्नुहोस्। आफू वा आफ्ना बालबालिकामा ज्वरो, खोकी वा सास फेर्न कठिनाई भएमा तुरुन्तै स्वास्थ्य सेवा लिइहाल्नुहोस्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
कार्यक्रम सुरु गरौं अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधानका बारेमा तयार पारिएको सामग्रीबाट। न्यायले मानिसलाई आनन्द दिलाउँछ, तर ठिक त्यस विपरीत अन्याय भयो भने मानिसको मन दुख्छ। 12 वर्षे सशस्त्र द्वन्द्वको समाप्तिसँगै शान्ति सम्झौता मार्फत शान्ति प्रक्रियाको थालनी भयो। शान्ति प्रक्रियाको थालनी भएसँगै कोही पनि अन्यायमा पर्नु पर्दैन भन्ने आम मानिसको बुझाइ थियो, तर त्यस यता पनि थुप्रै मानिसले अन्यायको सामना गर्नु परेको छ। द्वन्द्वकै क्रममा अन्यायमा परेका पीडितहरू सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा न्यायको माग गरिरहेका छन्। यस्तै अन्यायका विरुद्ध अन्तर्राष्ट्रिय स्तरमा सन् 1998 जुलाई 17 दिन अन्तर्राष्ट्रिय फौजदारी अदालत स्थापना गरिएको छ। अदालतले रोम विधान जारी गरेको छ। 2020 14 जुलाईसम्म विश्वका 123 राष्ट्रले यसका पक्षमा हस्ताक्षर गरिसकेका छन्। दक्षिण एसियाली मुलुकमा मालदिप्स र बङ्गलादेश मात्रै यसको पक्ष राष्ट्र बनेका छन्। रोम विधान अनुमोदनका प्रयास भए पनि हालसम्म नेपाल यसको पक्ष राष्ट्र भएको छैन। नेपालले किन रोम विधानमा हस्ताक्षर नगरेको होला भन्ने बारेमा हामीले शान्ति न्याय तथा सुरक्षा विज्ञ एवं इन्सेक कार्य समिति सदस्य शोभाकर बुढाथोकीसँग कुराकानी गरेका छौँ।
यो अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदनकै लागि भनेर यो अन्तर्राष्ट्रिय न्याय दिवस मनाइँदै आएको छ, यो 17 जुलाईमै मनाउनुको कारण के हो?
अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि सन् 1998 को 17 जुलाईमा रोम विधान पारित भएको थियो, जुन अन्तर्राष्ट्रिय फौजदारी अदालतको विधानलाई चाहिँ रोममा पारित भएको रोम विधानको रूपमा चिन्ने गरिन्छ। त्यसकारणले चाहिँ त्यही जुन दिन चाहिँ यसलाई चाहिँ संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूका लागि हस्ताक्षरलाई जुन खुला गरिएको दिन थियो 17 जुलाई, त्यसै दिनको सम्झनामा चाहिँ यसलाई हरेक वर्ष अन्तर्राष्ट्रिय न्याय दिवस रूपमा मनाउने गरिएको छ।
नेपालमा पनि यो रोम विधान अनुमोदनका लागि भनेर वर्षेनी सरकारलाई ध्यानाकर्षण गराउने र अन्य कुराहरू पनि गरिन्छ। नेपाल चाहिँ किन यसको पक्ष राष्ट्र बनिरहेको छैन? त्यो पक्ष राष्ट्र बन्दा नेपाललाई के फाइदा अथवा बेफाइदा के हुने हो? यो
पहिलो कुरा त कुनै पनि अन्तर्राष्ट्रिय सन्धि महासन्धि हस्ताक्षर गर्नका लागि राजनीतिक इच्छा शक्ति चाहिन्छ। नेपालमा चाहिँ अहिलेसम्म इच्छा शक्ति कमी पाइएको छ, विगतमा यसका प्रयासहरू नभएका होइनन्। यसको लागि हाम्रो पुनर्स्थापित संसदले 2063 साल साउन 9 गते चाहिँ त्यति बेलाको प्रतिनिधि सभाको पुनर्स्थापित प्रतिनिधि सभाले चाहिँ त्यति बेलाको अन्तरिम सरकारलाई रोम विधान पारित गर्न निर्देशनहरू आदि जारी गरेको थियो। सँगसँगै अन्तर्राष्ट्रिय मञ्चमा पनि हाम्रा सरकारका तर्फबाट रोम विधान पारित गर्ने प्रतिबद्धता पनि जाहेर भएका हुन्। जस्तो 2065 सालमा चाहिँ परराष्ट्र मन्त्रीले पनि अन्तर्राष्ट्रिय तहमा चाहिँ यसको प्रतिबद्ध जाहेर गर्नुभएको थियो, तर के भने अहिलेसम्म पारित हुन सकेको छैन भन्नु छैन। मूलतः चाहिँ यस पारित नहुनुमा मैले भने राजनीतिक शक्ति नै हो। यसले फाइदा र बेफाइदाको कुरा के हो भने मूलतः के अरे नेपालले मानव अधिकारलाई आफ्नो एउटा राजनीतिको मुख्य आधार बनाएको छ र मानव अधिकारलाई संविधान पनि मौलिक हकको रूपमा चाहिँ स्वीकार गरेको छ। यस्तो यस अवस्थामा चाहिँ मानव अधिकारको सुनिश्चितता गर्न, दण्डनीयताको अन्त्य गर्न, न्यायको सुनिश्चितता पीडितहरूलाई न्यायको सुनिश्चितता गर्न र पीडितहरूलाई पनि उचित प्रक्रियाका माध्यमबाट र दण्डित गर्नका लागि यो चाहिँ रोम विधान आकर्षित हुन्छ। तर के भने एउटा कुरा चाहिँ अहिले के बिर्सन हुँदैन भने रोम विधान कुनै पनि मुलुकले हस्ताक्षर गरेको दिनबाट मात्रै लागू हुन्छ, त्योभन्दा पहिले लागू हुँदैन। त्यसकारण हामी कहाँ एउटा गलत एउटा चाहिँ सन्देश पनि प्रभाव गरिएको के छ भने कुनै पनि चाहिँ अब खासगरी चाहिँ द्वन्द्वकालका मानव अधिकार उल्लङ्घनका कुरा गम्भीर अपराधको कुराहरू उठेको समयमा चाहिँ अब हेक पुर्याउँछु भन्ने खालका अभिव्यक्तिहरू आएको पाइन्छ। अहिलेसम्म नेपालले हस्ताक्षर नगरेको सन्दर्भमा त्यति तत्कालीन द्वन्द्वकालका समयका घटनाहरू यसमा यो रोम विधानमा आकर्षित हुँदैन। यसको के हुने के हो भने जुन दिन नेपालले हस्ताक्षर गर्छ त्यसपछि गरेर लागू हुने गर्छन्। त्यस कारणले यसबाट हामीलाई चाहिँ कुनै पनि रूपमा चाहिँ घाटा हुँदैन। यसले हाम्रो मानवता अन्तर्राष्ट्रिय रूपमा मानव अधिकारप्रति प्रतिबद्धता सुनिश्चित गर्छ, दण्डनीयता अन्त्य गर्नका लागि एउटा राजनीतिक इच्छा शक्तिको प्रतिबिम्बित गर्छ र मेरो दृष्टिकोणमा हेर्दाखेरि के हो भने यो यसलाई हामीले एउटा राष्ट्रिय पद्धतिको रूपमा चाहिँ आत्मसात गर्यो भने यसले निश्चित रूपमा चाहिँ हामीले अन्तर्राष्ट्रिय रूपमा हाम्रो इज्जत बढाउँछ।
नेपालका राजनीतिक दलहरूलाई अब पुनः देशमा सशस्त्र द्वन्द्व अथवा अन्य किसिमका हिंसात्मक द्वन्द्वका घटनाहरू हुन्छन् भन्ने आशंकाले नै यसमा पक्ष राष्ट्र बन्नलाई अलि हिचकिचाएको हो त?
एउटा कुरा के छ हो भने हामी चाहिँ 10 वर्ष द्वन्द्वकाललाई एउटा शान्तिपूर्ण रूपान्तरण गरिसकेपछि फेरि पनि केही खालको द्वन्द्व हुन्छ, हिंसाको वातावरण हिंसाको चाहिँ सुरुवात हुन सक्छ भन्ने सोच राख्नु एकदम गलत हो। विगतमा भएका त्यस्ता मानवाधिकार उल्लङ्घन घटनाहरूलाई पनि प्रकार सम्बोधन गर्ने र एउटा चाहिँ मानवाधिकार प्रतिको प्रतिबद्धता र अन्तर्राष्ट्रिय रूपमा चाहिँ एउटा चाहिँ देखाउनका लागि पनि रोम विधानलाई पारित गर्न जरुरी छ। र मलाई लाग्छ तपाईँले भने जस्तो यो फेरि एउटा हिंसात्मक गतिविधि हुन सक्छ, त्यसको जन्जालमा फस्न सक्छु भन्ने चाहिँ सोच राख्नु अत्यन्त मलाई लाग्छ त्यो कमजोर मानसिकतालाई काम गरेको हुन सक्छ।
जन्मजात स्वतन्त्रता मानिसको हक, जन्मजात स्वतन्त्रता मानिसको हक, हक भोग गर्नलाई किन माने धक, हक भोग गर्नलाई किन माने धक। विश्वव्यापी घोषणाको यो पहिलो धारा, विश्वव्यापी घोषणाको यो पहिलो धारा, आपसमा भाइ बन्धुको गरौँ व्यवहार। दिदी बहिनी एकै हौ दाजु भाइ, हक भोग गर्न दिउँछ बहिनी। दिदी बहिनी एकै हौ दाजु भाइ, हक भोग गर्न दिउँछ बहिनी।
धर्म जाति बाढ मर्यादाको डोरी, समानताको हक एउटा छोरा हुना छोरी कालो गोरो उच्च नीच भेदभाव किन कालो गोरो उच्च नीच भेदभाव किन दारा दुई भन्छ जुटा अधिकार लिन
भाषा धर्म बनाएर जाति भेदभाव नगरौँ कोही माथि भाषा धर्म बनाएर जाति भेदभाव नगरौँ कोही माथि
हरेक मान्छे जन्मेपछि घाँस पाउनु पर्छ हरेक मान्छे जन्मेपछि घाँस पाउनु पर्छ धारा तिन भन्छ न्यानो बास पाउनु पर्छ धारा तिन भन्छ न्यानो बास पाउनु पर्छ इच्छा अनि आवश्यकता व्यक्ति पिछे भिन्न इच्छा अनि आवश्यकता व्यक्ति पिछे भिन्न व्यक्तिगत स्वतन्त्रता उसको खोज्नु हुन्न
पर्छ बास पनि गाँस पनि स्वतन्त्रता हुँदैन खोज्नानी पाउनु पर्छ बास पनि गाँस पनि स्वतन्त्रता हुँदैन खोज्नानी
पशु जस्तै मानिसको कस्तो किन बेच पशु जस्तै मानिसको कस्तो किन बेच मानिसको स्वतन्त्र भए जुनी हक खोसी मानिसको स्वतन्त्र भए जुनी हक खोसी कसैले नि पाइन है राख्न दासा दासी
राख्न बिन दासा दासी नै किनबेच गर्न पाइँदैन पशु झाइ राख्न पाइन दासा दासी नै किनबेच गर्न पाइँदैन पशु झाइ
रोम विधान नेपालले अनुमोदन नगर्नुका कारण र यसबाट पीडितको न्यायमा हुने प्रभाव बारे बागमती प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता ओम थपलियासँगको कुराकानी अबको प्रस्तुतिमा
यो द्वन्द पश्चात जुन शान्ति सम्झौतामा गइसकेपछि दुईवटा आयोगहरू निर्माण गरेका छन् त्यस पश्चात पनि पीडितहरूले अझै न्यायको अनुभूति गर्न पाएका छैनन् पीडितलाई न्याय पहुँचमा के कस्ता समस्याहरू छन्
पहिलो कुरा महत्वपूर्ण दुईटा गर्ने आयोगहरू बन्न त केही समय पहिला नै बने यसको चाहिँ नि काम गर्दाकै चाहिँ सन्दर्भमा केही समय काम गर्दा गर्दैको अवस्थामा पदाधिकारीहरूको चाहिँ अब सकिएको चाहिँ अवस्था रह्यो र अहिले लामो समयको चाहिँ ग्याप पछाडि फेरि आयोगले चाहिँ पूर्णता प्राप्त गरेको छ अब बेपत्ता छानबिन सत्य निरूपण यो मेलमिलापको चाहिँ प्रक्रियाको चाहिँ सन्दर्भमा मलाई लाग्छ अब नयाँ यो आयोगका पदाधिकारीहरू आइसके पछाडि आफ्नो चाहिँ कामलाई व्यवस्थित रूपमा चाहिँ अगाडि बढाउनुहुन्छ जस्तो मैले विश्वास लिएको छु अहिलेको यो सन्दर्भमा चाहिँ नि अब यो आयोग अहिले सुरु जसरी पहिल्यै गठन भएको हो त्यसले चाहिँ नि काम थालिसकेको पनि अवस्था हो तर समस्या कहाँ रह्यो भन्दा कतिपय चाहिँ नि कामहरू त्यसमा चाहिँ नि नियममा चाहिँ नि सुव्यवस्था हुनुपर्ने कर्मचारी खटनपटनमा चाहिँ नि सुव्यवस्था हुनुपर्ने जस्ता चाहिँ नि कुराहरूको चाहिँ अभावमा आयोगले पनि पूर्णता प्राप्त गर्न नसकेको सन्दर्भमा केही ढिलाइ भएको चाहिँ अवस्था हुन सक्छ थुप्रै निवेदनहरू सङ्कलन भएको छ भन्ने सुनेको छु त्यो निवेदन सङ्कलन भए पश्चात अब कार्यविधिको आवश्यकता पर्छ सम्बन्धित व्यक्तिलाई चाहिँ झिकाउने उहाँका चाहिँ नि आफ्ना भनाइहरू लिने बयानहरू लिने पीडितको पनि आफ्नो चाहिँ नि बनाए भनाइहरू चाहिँ नि लिने निवेदन दर्ता भएको छ ती विषयमा आफ्नो चाहिँ भनाइहरू राख्न दिने यस्ता खालका चाहिँ प्रक्रियागत कुराहरू हुन्छन् त्यो प्रक्रियागत कुराहरूको चाहिँ नि अब व्यवस्थित रूपमा थालनी गर्नुपर्ने चाहिँ अवस्था देखिन्छ
यो न्यायमा ढिलाइ भइरहँदाखेरि पीडित प्रति चाहिँ राज्य अलिकति अनुदार भएको हो भन्ने कुराहरू पनि बुझ्न सकिएला
गुनासो अब सिद्धान्त रूपमा भनियो भने ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सारा हो भनेर कानुनको हामी विद्यार्थी भएको नाताले पढेको जानेको सुनेको न्यायका सिद्धान्तभित्र पर्दछन्। अब यो हामी एउटा संक्रमणकालीन चाहिने अवस्थाबाट गुज्रिएको चाहिने स्थितिमा यो दुईटा चाहिने आयोग अब अगाडि नै गठन भइसकेर पनि थुप्रै समस्याहरू चाहिँ सम्बन्धन गर्न नसकेको कुरा हो। यो ढिलो भए पनि अब ढिलो गरी चाहिँ बस्नुहुन्न। आयोगले पूर्णता प्राप्त गरेको छ, उजुरीको प्रक्रिया छानबिनको प्रक्रिया अब थालनी पनि भइसकेका छ र त्यसलाई चाहिँ नि व्यवस्थित रूपमा एउटा चाहिँ टुङ्गोमा पुर्याउने निष्कर्षमा पुर्याउने र पीडितको लागि चाहिँ नि दिनुपर्ने राज्यको तर्फबाट चाहिँ त्यस्ता कुनै सहुलियत सुविधा र चाहिँ नि क्षतिका चाहिँ कुराहरू छन् भने त्यसलाई चाहिँ नि सम्बोधन गर्नुपर्छ भन्ने।
यो फौजदारी न्याय रोम विधान छ जुन नेपाल अझै पनि पक्ष राष्ट्र भइसकेको छैन, यो नेपालले अनुमोदन नगर्नुका कारण चाहिँ के लाग्छ?
विश्वमा दुई किसिमका चिठी प्रणाली छन्। एउटा चिठीमा सही गरिसके पछाडि त्यो स्वतः लागू हुने एक खालको चाहिँ प्रणाली हुन्छ। अर्को थरी चाहिँ नि तपाईँको चाहिँ नि टिटीमा सही गरिसकेपछि संसदबाट त्यसलाई अनुमोदन गराउने प्रणाली, यो दुइटै प्रणालीलाई चाहिँ संसारभर चाहिँ अवलम्बन गरिएको छ। हामी कहाँ चाहिँ अब यो मोनिजम र चाहिँ डुअलिजम यो एकचोटि सही गरिसकेपछि संसदबाट पनि पास गराउनु पर्ने र एकचोटि सही गरिसकेपछि त्यो आफै चाहिँ नि क्रियाशील हुने दुइटै प्रणालीको चाहिँ नि अभ्यास भएको देखिन्छ। त्यसो भएको चाहिँ कारणले गर्दाखेरि अब यसलाई ढिलो हुनु अब अनुमोदन हुनुपर्ने चाहिँ कुराको चाहिँ सन्दर्भमा ढिलो भयो भन्नुभन्दा पनि यसलाई अगाडि आउने चाहिने कुरा हो, सम्बोधन गर्नुपर्ने कुरा हो। यसको चाहिने विविध पक्षहरूको चाहिने बारेमा छलफल जरुरी छ। अब आउँदा दिनहरूमा चाहिँ यसलाई छिटो छरिटो चाहिँ हुन्छ होला भन्ने विश्वास गरौँ।
बागमती प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता ओम थपलियाले हामीलाई शुभकामना पनि दिनुभएको छ।
मानव अधिकार शिक्षा सुरुवात गर्नुभएकोमा खुसी पनि व्यक्त गर्न चाहन्छु। यो राम्रो कार्यक्रमको थालनी गर्नुभएकोमा म यहाँहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु।
अब हामी मानवाधिकार शिक्षा कार्यक्रम बारे सरकारवाला महानुभावहरूको शुभकामना सन्देश सुनौ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले 27 वर्षदेखि मानव अधिकारको क्षेत्रमा यसले चाहिँ काम गर्दै आएको छ र देशभरि नै मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्थाको रूपमा परिचित यो संस्थाले अब प्रदेश स्तरमा पनि स्थानीय तहमा का विभिन्न क्षेत्रका चाहिने मानव अधिकार सँग सम्बन्धित यस क्षेत्रका जनताको चाहिँ अधिकारको लागि जनताको चाहिँ भावना बुझेर इन्सेकले प्रदेश स्तरमा पनि कार्यक्रम सुरु गर्न लागेको अवसरमा यो कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु र यसले जन अपेक्षा र जनभावना अनुसार अझ धेरै काम गर्न सकोस् र जनताको मर्म अनुसारको कार्यक्रम चाहिँ सञ्चालन गर्न सकोस् भन्ने अपेक्षा पनि गर्दछु र यो कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु।
उहाँ हुनुहुन्छ बागमती प्रदेश सभा सदस्य मुनु सिग्देल। यिनै शुभकामना सन्देशसँगै हाम्रो निर्धारित समय सकिने लागेको छ। मानवाधिकार शिक्षा कार्यक्रम बारेमा राय सल्लाह सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्रचार गर्ने ठेगाना मानवाधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालय हेटौँडा। हामीलाई bagmati@insec.org.np मा पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। हवस् त यसका साथ साथै आगामी सातासम्मका लागि कार्यक्रमबाट प्राविधिकमा सहयोग गर्नुहुने चन्द्रशेखर अर्यालसँगै म पुष्पराज अधिकारीलाई बिदा दिनुहोस्। नमस्कार।